नमस्कार, एउटा बेग्लै रेडियो कार्यक्रम पैसाका कुरामा तपाईलाई स्वागत छ। म दीपा
अनि म मधुबनको
कार्यक्रम पैसाका कुरा तपाईँ हरेक हप्ताको बिहिबार बिहान 7:30 बजेदेखि र यसको पुनः प्रसारण शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म तपाईँकै रेडियो रेडियो भेरी एफएम 98.6 102.7 MHz सुन्न सक्नुहुन्छ।
साथै तपाईँ हामीलाई radiobheri.com.np मोबाइल एप्लिकेसनका साथै तपाईँले चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ।
कार्यक्रम पैसाका कुरा एउटा बेग्लै कार्यक्रम हो त भन्यौँ हामीले मधुबन, तर यो कार्यक्रम बेग्लै कसरी हुन सक्छ त्यो बारेमा पनि हामीले अलिकति कुरा चाहिँ गर्नुपर्छ है।
पक्कै पनि, अब नाम सुन्दै तपाईँले कार्यक्रम के हो भन्ने थाहा पाइसक्नु भएको छ। रेडियो कार्यक्रमको नामै पैसा भएको कारणले पैसाकै कुराकानी गर्छौँ, चाहे त्यो घर परिवारमा हुने पैसा होस्, चाहे त्यो अन्य कुनै समयमा चाहिने पैसा होस्।
तर पैसाको व्यवस्थापन कसरी गर्न सकिन्छ र पैसा हुँदाहुँदै पनि त्यसको सही सदुपयोग गर्न सकिएन भने हामीलाई त्यस्ता समस्याहरू कसरी आउँछ, अर्को कुरा मधुबन अलि रमाइलो कुरा, यो श्रीमान श्रीमती बीचमा र परिवारमा पनि अलिकति कहिले काहीँ मनमुटाव हुने खटपट हुने पनि यही पैसाको कारणले
पनि हो। तर कतिपय समयमा पैसाले धेरै दुखी पनि बनाउँछ, कहिले कसो सुखी पनि बनाउँछ होइन। पैसा नभए पनि नहुने र भएर पनि नपुग्ने एउटा चिज पनि पैसा हो होइन।
र यो कार्यक्रम मार्फत हामी पैसाको व्यवस्थापन कसरी गर्न सकियो भने परिवारलाई खुसी र सुन्दर बनाउन सकिन्छ, त्यसका लागि हामी आफै पनि कति सचेत रहनुपर्छ, पैसा भन्ने कुरा छ भन्दैमा अनावश्यक रूपमा खर्च गर्नु कतिको बुद्धिमानी हो अथवा धेरै जोगाउन सक्नु पनि कति बुद्धिमानी हुन्छ भन्ने यिनै विषयमा रहेर हामी कुराकानी गर्छौँ होइन। हामी अलिकति विश्लेषणात्मक रूपमा विज्ञहरूका कुरा पनि हामी कार्यक्रममा प्रसारण गर्छौँ।
पक्कै पनि, आज हामी यस्तो व्यक्तिको अनुभव सुन्दैछौँ जो आफैमा दृष्टिबीन पनि हुनुहुन्छ। उहाँले आफ्नो घर परिवार पालन पोषणका लागि गायन पेसा गर्दै सडकका विभिन्न गल्लीहरूमा बसेर उहाँले गीत गाउनुहुन्छ र त्यसबाट सङ्कलन भएको त्यो पैसाले आफ्नो घर परिवार चलाउनुहुन्छ। उहाँका तित्ता मिठा अनुभवहरू आज हामी कार्यक्रममा,
पैसाको महत्त्व चाहिँ के छ होइन, त्यसरी लगेको पैसालाई पनि उहाँले कसरी व्यवस्थापन गर्नुभएको छ, त्यसबाट कति गुजारा चल्छ र गुजारा चलाउनु चाहिँ पर्छ कसरी भन्ने विषयमा उहाँका अनुभव आज हामी कार्यक्रममा सुन्छौँ।
पैसा भन्ने चिज भनेको पैसा नभइकन कुनै पनि समस्या हुँदैन, सबै पैसाकोबाट समस्या हुन्छ। जुन नुन तेल खाओ, चामल खाओ, पैसै छ, हिँड डुलो पैसै छ। अब जस्तो गाडीमा हिँड्नु पर्दा यो डिस्ट्रिब्युट भनेको छोड्दैन, उसले पैसामा गइहाल्छ, उसलाई दिनै पर्छ।
पैसाको महत्त्वका बारेमा आफ्ना अनुभव सुनाउनु भयो। सुर्खेत वीरेन्द्रनगरका विभिन्न बाटो अनि चोकहरूमा गायन पेसाबाट आफ्नो जीविकोपार्जन गर्दै आउनुभएका ससबहादुर सुनारले, हरेक चिजसँग साट्न मिल्ने चिज हो पैसा, पैसाले हामी सबै कुरा किन्न सक्छौँ, त्यसैले त अहिले संसारभरि नै पैसाको ठुलो महत्त्व छ। के सानो के ठुलो, के धनी अनि के गरिब, सबैका लागि पैसाको महत्त्व उत्तिकै हुन्छ। विभिन्न समस्याका कारणले 2052 साल जेठ 12 गते आफ्नो आँखाको ज्योति गुमाउनु भएका ससबहादुरको जीवन त्यसपछि निकै कष्टकर बन्दै गयो।
यो मेरो जन्मजातै होइन, म अहिले 13 वर्ष भयो यस्तो भएको। यो कसरी भयो भन्दा मेरो पहिला यो टाउको दुख्यो, अगाडि पछाडि यस्तो दुख्ने गर्यो, आँखाबाट आँखा भिजाउने, पानी चुहिने, भित्रबाट झिलिक्क झिलिक्क जस्तो झिल्काउने गर्यो। त्यसरी मेरो जेठ 2052 साल जेठ 12 गते 12 बजे छपक्कै भयो आँखा।
उहाँको काँधमा अहिले 3 वटा छोराछोरीको जिम्मेवारी छ, उनीहरूको लालन पालनदेखि पढाइ लेखाइको सबै जिम्मेवारी उहाँले नै सम्हाल्नु भएको छ। दैनिक रूपमा वीरेन्द्रनगरका विभिन्न चोकमा बसेर उठेको पैसा नै उहाँका लागि अहिले घर खर्च चलाउने एउटा माध्यम बनेको छ। शरीरका सबै अङ्ग सध्य हुँदाहुँदै पनि संसारले देख्न नसक्दाको पीडा हामीसँग साट्नुहुन्छ।
ओहो, म आज यस्तो देख्थेँ, पहिला संसार उज्यालो थियो मेरो, आज अँध्यारो किन भयो भनेर म धेरै ढुने गर्थेँ। भित्र मेरा बुटुकोहरूमा खिलो जम्थ्यो, घाँटीमा गाँठाहरू पर्थ्यो। मलाई आज किन यस्तो भयो त, आज म यस्तो थिएँ, म आँखा देख्थेँ, सबैसँग पुग्थेँ, इन्डिया पुग्थेँ, जापान पुग्थेँ, जुठाँ कमाएर ल्याउँथेँ, सबै मसँग खुसी थिएँ, आज आफ्नो आफ्नो टेर्दैनन् भनेर म त्यसरी छटाउँथेँ, आँचिन्थेँ, त्यस्तो हुन्थ्यो मलाई पाना, त्यस्तो आउँथ्यो। मैले के सोच्छु भन्दा यी छोराछोरीलाई कसरी हुर्काउने, कसरी पाल्ने, कुन तहले पाल्ने, कुन तहमा आफू जाने, कुन तहमा आफू हिँड्ने, आज मेरो जीवन यस्तो किन भयो अनि यस्तो जीवनमा किन मैले भोग्नु पर्यो भन्ने मलाई एउटा हतै जस्तो लाग्छ। जुनसँग आत्मा छ, जुनसँग धर्म छ, कर्म छ, सत्कर्म छ, उनले आउनुहोस् दाजु, बस्नुहोस्, एकछिन खाएर जानुहोस्, लिएर जानुहोस् भनेका छन्। कसैले किन आइस तराई कुन जे भन्ने पनि पाइन्थ्यो।
सुरु सुरुका क्षणमा उहाँले पैसा नकमाउनु भएको भने होइन, उहाँसँग केही बचत पनि थियो, तर बिस्तारै आँखाको ज्योति गुमेपछि त्यसकै उपचारमा जम्मा गरेका सबै पैसा सकिँदै गए र त्यसपछिको जीवन भने निकै दुःखदायी बन्दै गयो।
म उपचारको लागि मठमा एक कठा जग्गा थियो, त्यसपछि मैले त्यो एक कठा जग्गा दर्ता थियो भने त्यो बेचेँ, मैले बेचेर काठमाडौँ तिलगङ्गा पुगेँ हाट टाउनलाई। अब आफूले बस्ने पनि चाहियो, अब उनलाई लगाउने साथीलाई पनि चाहियो, त्यो गर्दाखेरि मसँग कतै त्यो पैसा सिद्धाएँ अनि काठमाडौँमा आँखा बन्दैन डलबिन्दी भयो भन्ने ठक्कु आयो। पैसा नभए त केही पनि चल्दैन, कुनै पनि चल्दैन, मात्र पैसै रहेछ ठुलो कुरो संसारमा भित्रमा। बचतहरू कुनै अवस्था नै छैन, किन भन्दा अब दिनकै छोरीलाई स्कुल जाँदा पैसा नभइकन हुँदैन, मैले पैसा दिनुपर्छ, दिनको 10-20-30 रुपियाँ नदिएसम्म स्कुल नगइदिने। अब यो छोरालाई अब अहिले अब खाना दिनु पऱ्यो, अहिले उठे बित्तिकै अहिले फेरि बाबा भन्छ खाना खोज्छ, यसलाई नखा भन्नु मिल्दैन, यो बच्चो यसलाई दिनै पऱ्यो। त्यसरी नै मेरो पैसा कोही खानु पऱ्यो, कोही यसलाई दिनु पऱ्यो, त्यसरी नै बचत गर्न सकेको छैन मैले। अब घर परिवारमा काम गर्ने अरू कुछ छैन, अब सबै पढ्ने कोही लेख्ने, अब यो छोरो मसँग हिँड्ने गर्छ अनि यो मैले लगेर सबैलाई लौ तिमीहरूलाई यति खाऊ यति खाऊ यति घरमा खर्च गर भन्न मैले चाहिँ उनीहरूलाई दिनुपऱ्यो। दाल चामल तेल नुनहरूमा हुन्छ, सबै आफैले गर्नुपर्छ। अब लेखाजोखा त गरिया छैन, लेखिया छैन है, आफैले दुःख गर्दाखेरि सबैभन्दा आवश्यक त एउटा बस्ने बास्ने गर्नु छैन, एउटा भनौँ एउटा अहिले घरमा टिन लगाएको थियो अनि तिनवटा ठाउँमा टिन छेडिएर घर बस्ने चाहिँ कमाइ छैन, पानीको ताल बनिरहेछ अनि छोरछोरीलाई मैले अन्त लगाएर अन्त घर राखेको छु। त्यसैलाई मेरो जिन्दगी चाहिँ राम्रो चल्दा थियो, मैले केही पैसाहरू ब्याङ्क ब्यालेन्स गरेको थिएँ अनि केही 1.5 लाख रुपियाँ ब्याङ्क ब्यालेन्स थियो मेरो कमाइ। डिस्ट्रिब्युट भएपछि मैले केही वर्ष 2-4 वर्ष माग्न लाज माने, गएर दैलामहरूसँग ल्याऊ भन्न लाज माने, लाज मानेपछि त्यो पैसा बसेर खाएँ, सकियो।
जस्तो सकै दुःख कष्ट भए पनि दैनिक गुजारा चलाउन भने आफू नै अगाडि सर्नुपर्छ, त्यसका लागि पैसा नै चाहिन्छ। दिनभरि कमाएर लगेको पैसाले घर परिवारको समस्या टार्दा उहाँलाई सबैले स्याबासी दिँदा त्यो क्षण भने उहाँका लागि निकै खुसीदायक रहन्छ, त्यसमै उहाँलाई सन्तुष्टि मिल्ने पनि उहाँ बताउनुहुन्छ।
अब छोरीले बाबा तपाईँले गर्नुभयो, मलाई सम्पूर्ण पुर्याइदिनु भएको छ बाबा, तपाईँ अन्त धन्यवाद छ बाबा तपाईँलाई भनेर छोरीले भन्नुहुन्छ अनि छोरीको घुँडा आउँछ अनि त्यसपछि अब सासूले पनि भन्नुहुन्छ, मेरो सासूले जहीँ तपाईँ एउटा डिस्ट्रिब्युट भए पनि तपाईँ आफ्नो देखे पनि तपाईँले आफ्नो छोरी पाल्नु भएको छ अनि मागेर जागेर जसरी ल्याएर पनि आउँछ खिलाउनु भएको छ तपाईँलाई यही धन्यवाद छ भनेर सासूले पनि भन्नुहुन्छ। मलाई त्यसबेला महसुस राम्रै आउँछ, ए मैले गरेकै रहेछु, मैले दिएकै रहेछु, मलाई धन्यवाद दिए मान्छेहरूले भन्ने मलाई महसुस लाग्छ। जस्तै मेरी आमा नहोसै
पैसाको आवश्यकता नहुने को होला? आखिर पैसा जसलाई पनि चाहिन्छ, तर त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा नै ठुलो कुरा हो। हामीले पैसा नहुँदा परिवार चलाउन कति गाह्रो हुँदो रहेछ भन्ने ससबहादुरको कुरा सुनिसकेपछि थाहा पाइसक्यौँ।
तर मधुबन ससबहादुरको कुरा सुनिसकेपछि मलाई चाहिँ एउटा कुरा भन्न मन लाग्यो है, जस्तो सुकै भए पनि आफ्नो शारीरिक अवस्था र आफ्नो क्षमताले भ्याएसम्म र आफूसँग भएको जुनसुकै सिपलाई आफूले प्रयोग गरेर भए पनि काम चाहिँ गर्नुपर्छ है।
यो कुराकानी पछि अब हामी पैसाको व्यवस्थापन कसरी गर्न सकिन्छ, घर परिवारमा पैसाको महत्त्व र यसको व्यवस्थापनको बारेमा सुर्खेत शिक्षा क्याम्पसका अर्थशास्त्रका उपप्राध्यापक प्रेमबहादुर थापासँग गरिएको कुराकानी सुन्छौँ।
मानव जीवन पैसा कतिको महत्त्व छ?
मानव जीवनमा अब हामी प्राचीन कालदेखि ढुङ्गे युगदेखि हेऱ्यौँ भने हाम्रो जीवनलाई सहजीकरण गर्नका लागि र यो अवस्थासम्म ल्याउनका लागि मुद्राको अति नै ठुलो भूमिका भएको हामीले महसुस गर्न सक्छौँ। मुद्रा एउटा यस्तो साधन हो जसले हाम्रा सबै आवश्यकताहरू पुरा गर्न सक्छ। हाम्रो एडम स्मिथको अर्थशास्त्री हुनुहुन्छ उहाँ, एडम स्मिथको परिभाषा अनुसार हामीले मुद्रा भनेको यस्तो चिज हो जो मानिसको जीवन सुरु भएदेखि त्यसको दियो बल्न थाल्छ र चितामा पुगेपछि त्यसको दियो निप्छ भनेर उनले जो परिभाषा गरे, त्यसले के देखाउँछ भने हाम्रो जीवनमा प्रत्येक पाइलामा प्रत्येक हाम्रो क्रियाकलापमा मुद्राले नै हामीलाई सपोर्ट गरिराखेको छ। यस बाहेक हामीले हाम्रो जीवनमा यसलाई निकालेर हेर्ने हो भने हाम्रो जीवन यसरी चाहिँ हामीले सहज रूपमा व्यतीत गर्नका लागि हामी असमर्थ हुने प्राय निश्चित हामीले चाहिँ देख्न सक्छौँ।
एउटा मानिसलाई उसको जीवनमा कति पैसा आवश्यक पर्छ भनेर त्यस्तो केही भन्न सकिन्छ त उसो भए?
यसका लागि ठ्याक्कै अब हामीले यति पैसा चाहिन्छ भनेर त्यो व्यक्ति विशेषमा कुरा भर पर्ने कुरा हो, र पनि अब एउटा हाम्रो व्यवहार मानवीय व्यवहारलाई विश्लेषण गर्ने हो भने सामान्य मानिसलाई आफ्ना आवश्यकताहरू परिपूर्ति गर्नलाई कति पैसा चाहिन्छ भनेर भन्ने हो भने यो अनलिमिटेड छ, यो कहिल्यै पनि नियन्त्रणमा व्यक्तिको नियन्त्रणमा हुँदैन। आवश्यकताहरू यति धेरै छन् कि एउटा आवश्यकता पुरा गऱ्यौँ भने हामीले एकभन्दा बढी आवश्यकताहरू त्यसका साथसाथैमा जन्म हुन पुग्दछन्, जसको कारणले गर्दा हामीले एउटा आवश्यकता पुरा गऱ्यौँ अरू सयौँ आवश्यकता लाइनमा हुन्छन्। एउटा घर बनायो हामीलाई दुईवटा चाहिन्छ, हामीले सामान्य जीवन बिताउने चाहिँ प्रण गर्छौँ त्यो स्टेजमा पुगिसकेपछि अब विलासी जीवन चाहिन्छ, विलासी जीवन भयो अझ हामीलाई त्योभन्दा माथिको जीवन हामी कहाँ कुन देशमा प्राप्त गर्न सक्छौँ, कुन ठाउँमा प्राप्त गर्न सक्छौँ, अनि पृथ्वीमा भएन भने हामी चन्द्रमामा अथवा कुनै ग्रहमा गएर गर्न सक्छौँ भन्ने मान्छेको सोचाइ आउँछ र आवश्यकताहरू यसरी निरन्तर बढ्दै जान्छन्। त्यसकारण यो सीमित साधनले कहिले पनि हाम्रो परिवर्तन हुन सक्दैन आवश्यकताहरू, त्यसकारण जहिले पनि जसलाई पनि मुद्राको अभावै हुन्छ त्यो अभावको पछि मान्छे लाग्छ र
भनेको कसैलाई पनि अब यति पैसाले पुग्छ भनेर भन्न सकिने अवस्था हुँदैन
हुँदैन हुँदैन हुँदैन यो आर्थिक जीवनमा कहिल्यै पनि मान्छेलाई पुग्दैन। त्यो भयो भने यो सबै संरचना रोक्छ, यो क्रियाकलाप आर्थिक क्रियाकलापहरू रोकिन्छन्, विकासका क्रियाकलापहरू रोकिन्छन्, यही आशाका लागि मान्छेहरू क्रियाशील रहने गर्छ, जसले गर्दाखेरि आज यो विकसित राष्ट्रहरू त्यो यसरी उच्चतम आर्थिक वृद्धि हासिल गर्नलाई सफल भएका हुन्, नभए यो चाहिँ सम्भव हुने थिएन होला।
अब पैसाको व्यवस्थापन चाहिँ कसरी गर्ने त उसो भए?
हो, यो एकदम सान्दर्भिक कुरा उठाउनु भयो केशवजी। हामी वास्तवमा हाम्रो जीवन असहज र अस्तव्यस्त यही व्यवस्थापनको कमीले नै भएको हुन्छ। सामान्य मान्छेलाई हेऱ्यौँ भने हामीले एउटा सामान्य व्यवसायबाट सुरु गरेका मान्छेहरू हाम्रै अगाडि एकदम राम्रो व्यवसाय प्राप्त गर्न, आर्थिक वृद्धि हासिल गर्न, आफ्नो उन्नति प्राप्त गर्नलाई सफल भएको हामीले देख्छौँ। त्यसका लागि हामीले तिनवटा कुराहरू ध्यान दिनुपर्छ। एउटा कुरा हामीले के गर्नु पर्यो भन्दा, अब हामीले इन्भेस्टमेन्टलाई व्यवस्थापन गर्न पर्यो। इन्भेस्टमेन्ट कहाँ गर्न सक्छौँ, कुन ठाउँमा गर्न सक्छौँ, इन्भेस्टमेन्ट गर्नको लागि सबभन्दा पहिला त्योभन्दा प्री स्टेज भनेको के हो भन्दा, हामीले त्यसलाई बचतको सिर्जना गर्नु पर्यो। हामी आम्दानी बिना बचत सिर्जना गर्न सक्दैनौँ। हाम्रो उपभोगलाई कटौती गरेपछि बल्ल बचत सिर्जना हुने हो। त्यो बचत सिर्जना गरिसकेपछि हामीले इन्भेस्टमेन्ट कन्सल्टिङ गर्नुपर्छ। इन्भेस्टमेन्ट जब सिर्जना हुन्छ, इन्भेस्टमेन्ट भइसकेपछि हामीलाई एउटा युनिक प्लान आवश्यक हुन्छ। त्यो युनिक प्लान, त्यस पछाडि हामीले युनिक प्लान बनाइसकेपछि अब म्यानेजमेन्टतिर जानुपर्छ। हामीले म्यानेजमेन्ट फेसिलिटिङ गर्नु पर्यो। म्यानेजमेन्ट फेसिलिटिङ गर्नको लागि हामीले धेरै कुराहरू स्टेप बाई स्टेप हेर्दै जानुपर्छ। कुन कुराको डिमान्ड छ, कुन कुरालाई हामीले प्रोडक्ट गरेपछि त्यसको सेलेबल छ मार्केटमा, त्यो कुरा हेर्नुपर्छ। अर त्यस कारण हामीले बिजनेस नै अहिलेको विकासको र हाम्रो व्यवस्थापनको मूल पक्ष हो भनेर हामीले बुझ्नुपर्छ।
भनेको सबैभन्दा पहिला बचत गर्नु पर्यो। बचत गरिसकेपछि लगानी गर्नु पर्यो। लगानीको लागि एउटा स्पष्ट योजना ल्याउनु पर्यो होइन, त्यसले बजार बुझ्नु पर्यो, अनि बल्ल त्यसका चाहिँ थप कामहरू हुन सक्ने भयो होइन। पैसाको व्यवस्थापन गर्न जान्दा र नजान्दामा के फरक हुन्छ?
नजान्दा हामी नेपालको यो अवस्थामा नै रहिरहन्छौँ, जान्दा उत्तर कोरियाको अवस्था अहिले जो हामीले प्राप्त गरेका छौँ त्यो हेर्छौँ। 50 वर्ष अगाडि हेर्ने हो भने उत्तर कोरियाले नेपालबाट मकै खरिद गरेर उसका जनतालाई आधारभूत आवश्यकता पुरा गर्थ्यो, र त्यसका त्यो देशका करिब 30% युवाहरू बाहिर काम गर्न जान्थे। त्यहाँबाट रेमिटेन्स आएर उसको देश सञ्चालन भएको थियो। तर त्यो देशमा जब रेमिटेन्स आउन थाल्यो, देशले एउटा प्लानिङ गरायो। त्यो रेमिटेन्सेसलाई जस्तै हामीले ठुलो बिल्डिङ बनाउने, धेरै कट्ठा जमिन खरिद गर्ने, अथवा हामीले स्थिर पुँजीमा लगानी गरेनौँ, लिक्विडिटीलाई ट्रान्सफर परेलबल गरायौँ अथवा त्यसलाई चलायमान गरायौँ। त्यसलाई भनिन्छ भ्यालोसिटी अफ मनी। जति मनीको भ्यालोसिटी हुन्छ त्यति नै के हुन्छ भने प्रडक्ट हुँदै जान्छ। मानौ मसँग कुनै 1000 रुपियाँको समथिङ नम्बर भएको नोट मैले त्यसै प्राप्त गर्न सक्दैन, मैले केही काम गरेपछि मसँग आइपुग्छ। अब मसँग आइपुग्दा त्यो नोट मैले मेरा कुनै आवश्यकता पुरा गर्न अर्कोलाई दिन्छु भन्दा, त्यो कति एउटा सर्टेन पिरियड अफ टाइममा त्यो कति व्यक्तिमा चाहिँ पुग्छ, त्यो नै भ्यालोसिटी अफ मनी हो। हामीले जग्गा किन्छौँ, त्यहाँ पैसा चाहिँ हाम्रो करोडौँ रुपियाँ त्यहाँ स्थिर भएर जान्छ, लिक्विडिटी एकदम स्थिर भएर जान्छ। जब लिक्विडिटी स्थिर हुन्छ त्यसले प्रडक्ट गर्न सक्दैन, प्रडक्ट भएन रिप्रोडक्ट हुँदैन, जसले अर्थव्यवस्थालाई स्थिर अवस्थामा लगाउँछ लैजान्छ। उत्पादन, आम्दानी, रोजगारीका कुराहरू पनि स्थिर अवस्थामै रहन्छन्।
भनेको व्यक्तिले त्यही पैसाको सदुपयोग कसरी गर्यो, बचत कसरी गर्यो, अथवा त्यसलाई कसरी परिचालन गर्यो भन्ने कुराले पनि उसको दैनिक जीवनमा धेरै फरक पर्छ।
अलिकति कुरा जोडौँ, त्यो उत्तर कोरियाले त्यसरी आएको रेमिटेन्सेसलाई उसले के गर्यो भन्दा, उसले चाहिँ एग्रिकल्चरल इन्डस्ट्रिजहरूमा उसले चाहिँ लगानी गर्यो। अब यो एग्रिकल्चरल इन्डस्ट्रिजहरूमा कस्ट बेनिफिट एनालाइसिस, यो अर्थशास्त्रको भाषामा सिबिए भन्छौँ हामी, त्यो सिबिए अलि न्यून देख्यो उसले। उसले त्यो देखिसकेपछि उसले के गर्यो त भन्दाखेरि, इन्डस्ट्रियल सेक्टर, प्रोडक्ट सेक्टर जसलाई वस्तु बजार भन्छ, वस्तु उत्पादनमा उसले लगायो। जस्तै कपडाहरू भए, खाद्य वस्तुहरू भए, इलेक्ट्रोनिक डिभाइसेसहरू भए, यी प्रोडक्ट गर्नेतिर लगायो, जहाँ सिबिए बढी थियो। अनि यसलाई लाभ लागत विश्लेषण भन्छौँ हामी। कुनै पनि काम गर्दा कति लगानी हुन्छ र त्यसबाट लाभ कति प्राप्त हुन्छ भन्ने कुरा विश्लेषण गरेर बल्ल लगानी हामी गर्छौँ। हो, त्यो लगानीको जहाँ बढी भन्दा बढी सिबिए छ त्यसैमा लगानी गर्यो भने आम्दानीको स्तर बढ्न थाल्छ र राष्ट्रिय आम्दानी वृद्धि हुनलाई सहयोग पुर्याउँछ।
तपाईँले एउटा यस क्षेत्रको जानकारको हैसियतले हेर्नुपर्दा, हामी कहाँ नेपाली समाजमा, हाम्रो गाउँघरमा यसरी पैसाको बचत गर्ने परिपाटी र त्यसको सही लगानी गर्ने परिपाटी कतिको देख्नु भएको छ?
नेपालको परिवेशमा त्यसमा पनि ग्रामीण क्षेत्रको परिवेश हेर्ने हो भने आम्दानीको लेभल एकदम न्यून छ। न्यून आम्दानीको लेभल भएको कारणले गर्दाखेरि हामीले बचत सिर्जना गर्ने आधारहरू त्यहाँ खोज्न एकदमै कठिन अवस्था हामीले देख्न सक्छौँ। सबभन्दा पहिला आम्दानी हुनुपर्छ, आम्दानी भएपछि बल्ल चाहिँ बचत सिर्जना गर्ने आधारहरू तय हुने हुन्।
ती थोरै आम्दानीलाई पनि सही तरिकाले परिचालन गर्यो भने त्यसबाट बढी लाभ लिन सकिने, अथवा धेरै आम्दानी भए पनि त्यसको चाहिँ सही सदुपयोग परिचालन हुन सकेन भने त्यसको अर्थ नरहने अवस्था त रहला नि।
हजुर हजुर, त्यो कुरा ठिक, एकदम चाहिँ सान्दर्भिक कुरा उठाउनु भएको छ। ग्रामीण क्षेत्रमा जति आम्दानी हुन्छ त्यो आम्दानीलाई बचतमा कन्भर्ट गर्नका लागि नेपालमा अहिले चलिरहेको सहकारी संस्थाहरू जो चलिरहेका छन् ती सहकारी संस्थाहरूले महत्त्वपूर्ण कार्य गरेको मैले महसुस गरेको छु। थोरै थोरै बचत गरेर 100 रुपियाँ 50 रुपियाँ मासिक रूपमा बचत गरेर तिनीहरूले ठूलो परिमाणमा बचत सिर्जना गरेका छन् र सयौँ मान्छेहरूको एकीकृत रूपमा बचत सिर्जना भयो भने कुनै एउटा व्यक्तिलाई पर्दा त्यसलाई चाहिँ समस्या समाधान गर्नलाई सहयोग पुर्याएको छ हो। यसै गरी बचत सिर्जना गर्नका लागि हामीले कुनै एउटा सङ्गठित संस्थाको आवश्यक पर्छ, त्यसलाई हामीले फाइनान्सियल म्यानेजमेन्ट भनेर भन्दछौँ। त्यो गर्नका लागि एकल व्यक्तिहरूबाट त्यो प्रयास सम्भव हुँदैन, त्यसका लागि संयुक्त एउटा चाहिँ टिमको जरुरत हुन्छ, सङ्गठनको जरुरत हुन्छ। त्यसकारण उत्पादनको यो चौथो साधन सङ्गठन भनेर सानो बचतको सिर्जना गरेर त्यो बचतलाई परिचालन गर्न सम्भव हुन्छ। त्यसका लागि के गर्नु पर्यो त भन्दा मान्छे कन्भिन्स हुनु पर्यो। आज जति खर्च दैनिक रूपमा उसको खर्च हुन्छ त्यो खर्चको मैले यति प्रतिशत मैले बचत गर्छु, दैनिक रूपमा मैले यति बचत गरेँ भने मासिक यति हुन्छ, त्यो मासिक रूपमा बचत गर्दै गयो भने एक वर्षमा मैले यति बचत गर्छु र त्यसले मैले फलानो काम गर्नको लागि यो फलानो क्षेत्रमा काम गर्न सक्छु भन्ने प्लानिङका साथ गयो भने सामान्य आम्दानीबाट पनि मान्छेले केही काम गर्न सक्छ, इच्छा शक्तिको आवश्यकता हुन्छ।
हामी कहाँ यो फजुल खर्च अनावश्यक खर्च गर्ने परिपाटी कस्तो पाउनु भएको छ तपाईँले?
हो, यसमा अब हामीले महसुस गरेकै कुरा हो, यो हाम्रो आम्दानीको धेरै प्रतिशत हामीले अन उत्पादक क्षेत्रमा हामीले खर्च गरेको हामीले देख्छौँ। अनि जागिरको पैसाबाट मानिसहरूले स्थिर साधनहरू खरिद गर्ने, घरहरू बनाउने, त्यो त आवश्यकताको कुरा होला। अब विकसित राष्ट्रहरूमा सरकारले बनाइदिन्छ अथवा चाहिँ डिपार्टमेन्टहरू किन्न पाइन्छ, यहाँ नेपालमा त्यो परिपाटी नभएको कारणले आफैले बनाउनुपर्छ, एउटा आफूलाई आधारभूत आवश्यकताको अन्तर्गत पर्ने। तर अब मानिसहरूले के चाहिँ सोच्न थाले भने अब सुरक्षा, लगानी सुरक्षा नेपालमा छैन, अब यसरी गऱ्यौँ भने के हुनसक्छ त भन्दा सुरक्षित हुनसक्छ भन्ने स्थितिले पनि मानिसको यो लगानीको स्तर वृद्धि गर्ने तिर ध्यान नगएको हामीले देख्छौँ। यो सरकारी नीतिमा पनि कमजोरी छ र हाम्रो व्यवस्थापनमा पनि थोरै कमजोरी भएको मैले महसुस गरेको छु।
हामीले यो जनचेतना जगाउनु कतिको जरुरी छ कि फजुल खर्चलाई कटाएर त्यसलाई रोकेर त्यसको सही लगानी गर्न सकियो भने दैनिक जीवनमा त्यसले राम्रो प्रभाव पार्न सक्छ है भनेर हामी आफू कति सचेत छौँ र यसबारे सचेतना जगाउनु कतिको जरुरी छ?
सचेत हुनु जरुरी हुन्छ, एउटा व्यक्तिले गरेको प्रयासले नै समाजमा परिवर्तन हुन्छ। एडम स्मिथले भनेको जस्तो धनको विज्ञान अर्थशास्त्र हो, कसरी धनी हुन्छ भनेर एउटा फर्मुला दिनु पर्यो भनेर भन्दा उनले के भनेका थिए भने एउटा यो बेरोजगार व्यक्ति नै आम्दानीको प्रमुख स्रोत हो, जो जागिर खान्छ त्यसबाट भएको आम्दानी नै राष्ट्रको आम्दानीको प्रमुख स्रोत हो, राष्ट्रिय धन वृद्धि गर्नको लागि यो प्रमुख आधार तय गर्ने एउटा आधार बन्न सक्छ भनेर उनले सन् 1976 दिएको सिद्धान्त अहिले पनि नेपालको परिवेशमा हामीले प्रयोग गर्न सक्छौँ। जसरी एउटा व्यक्तिले आम्दानी प्राप्त गर्छ त्यसलाई सचेत रूपमा मैले यति आम्दानी प्राप्त गरेको छु, मेरो आधारभूत आवश्यकता पुरा गर्नलाई यो लेभलले चाहिँ धान्छ, त्योभन्दा उपरान्त बढी मैले चाहिँ यसलाई बचत गरेर कुनै उत्पादनमूलक क्षेत्रमा काम गर्छु भनेर व्यक्ति नै सचेत हुनुपर्छ। त्यस पछाडि समाजमा के छ भने बढी जसो यो रिक्रिएसन र मनोरञ्जनतिर बढी उन्मुख भएको हामीले देख्छौँ र पनि अब यसलाई हामीले हाम्रो क्षेत्रबाट हामी जस्तो सचेत वर्गले जस्तो हजुरहरूको यो मिडियाको माध्यमबाट पनि यो आर्थिक गतिविधिहरूलाई सुधार गर्नको लागि सचेतनाका कार्यक्रमहरू जरुरी छ, नेपालको परिवेशमा जरुरी छ भन्ने मलाई लाग्छ। ऐस आराम बढी छ, अब विदेश अरू विकसित राष्ट्रमा हेर्ने हो भने उनीहरूले प्लानिङ गराएर आफ्नो फुर्सदको समयलाई पनि कसरी थप आय आर्जन गर्नमा मद्दत गर्नलाई आफ्नो सक्रियता रहन सक्छ, देशलाई हामीले के गर्न सक्छौँ भन्ने कुरा सोचिन्छ भने हामीलाई देशले के गरिदियो भन्ने हामीले सोचिराखेका छौँ। विकसित राष्ट्र र अल्प विकसित राष्ट्रका जनताको सचेतनाको स्तरलाई यसरी विश्लेषण गर्न सकिन्छ
भनेको नीतिगत रूपमै बचत गर्ने र त्यसको सही लगानी गर्ने वातावरण बनाउनका लागि राज्यले विशेष पहल गर्नुपर्छ।
हो, पहल गर्नुपर्छ, जरुरी छ, नेपालको परिवेशमा जरुरी छ। फाइनेन्सियल इन्स्टिट्युसन हेर्नुहोस्, फाइनेन्सियल इन्स्टिट्युसनहरू अहिले के छन् भने शोषणमा उन्मुख भइराखेका छन् र यो कुराहरूलाई व्यवस्थापन गर्न सक्यो भने नेपालमा पैसाको कमी छ मलाई लाग्दैन, यसलाई व्यवस्थापनमा मात्रै कमजोरी भइराखेको अवस्था मैले देखिरहेको छु।
अब एउटा ग्रामीण स्तरको आम नागरिकले कसरी चाहिँ पैसाको व्यवस्थापन गर्न सक्छ अथवा उसलाई पैसाको व्यवस्थापन गर्नका लागि तपाईँ एउटा विज्ञको हिसाबले के सल्लाह सुझाव दिनुहुन्छ एकदमै सरल भाषामा?
ग्रामीण क्षेत्रमा धेरै सम्भावनाहरू छन्, सम्भावनाहरू छन्, त्यो सम्भावनाहरू सहित चुनौती पनि जोडिएर आएको छ। ती दुईटालाई फेस गर्ने गरी ग्रामीण क्षेत्रका मानिसहरूले कार्यान्वयन गर्ने तदारूपता देखाउनु पर्ने हुन्छ। अहिले हेर्ने हो भने ग्रामीण क्षेत्रमा भौतिक पूर्वाधारको थोरै कमी हामीले देख्छौँ, बिजुली छैन, बाटो छैन, होइन, त्यो क्षेत्रमा पनि मानिसहरूले आफ्नो तर्फबाट हुने यो चाहिँ योगदान क्रियाकलापहरू गरिरहेको देख्छौँ। हामीले ग्रामीण क्षेत्रबाट उत्पादन भएको दुध हामीले सुर्खेत उपत्यकामा खाइराखेका छौँ। अब एउटा के छ भने योजनामुखी व्यवसाय र व्यवसाय पनि कस्तो भने आय आर्जन गर्ने उद्देश्यका लागि गर्नुपर्छ। हामीले के सोच्छौँ भने ग्रामीण क्षेत्रमा हाम्रो मेरो पढाइ छैन, म चाहिँ गरिब छु, मैले केही गर्न सक्दैन भन्दा ऊ व्यक्ति गरौँ भएन उसको मानसिकता गरिब हो भन्छु म। चाहिँ ग्रामीण क्षेत्रमा पनि सम्भावनाहरू थुप्रै छन्, त्यसलाई चाहिँ अब व्यक्ति स्वयंले चाहिँ आफू म गर्न सक्छु भन्ने भावनाका साथ अगाडि आउनुपर्ने देखिन्छ।
आम नागरिकले कुनै पनि व्यक्तिले आफ्नो बचतको अथवा पैसाको यसरी सही सदुपयोग गर्न सक्छ भनेर बुदागत रूपमा त्यस्तो भन्न सक्ने केही टिप्सहरू केही छन्?
छन् केही। सबभन्दा पहिला चाहिँ एक नम्बरमा व्यक्तिले मैले बचत गरेर मैले मेरो भविष्य, मेरो परिवारको भविष्य र देशको लागि मैले सानो भने पनि योगदान गर्न सक्नुपर्छ भन्ने कुरामा सबभन्दा पहिला ऊ आफू कन्भिन्स हुनु पर्यो, नम्बर एक। नम्बर दुई, उसले आफूले आम्दानी प्राप्त गर्ने उसको स्तर कति छ त्यसमा उसले आफ्ना आधारभूत आवश्यकता कति चाहिँ आम्दानीको लेभलले पुरा गर्ने हो, त्यसभन्दा माथि रहेको अरू आवश्यकताहरू पनि हुन सक्छन्, जस्तै आकस्मिक आइपर्ने समस्याहरू, त्यसका लागि पनि उसले केही आफ्नो आम्दानीको अंश छुट्याउनुपर्छ र बाँकी रहेको रकमलाई अथवा बाँकी रहेको पुँजीको आकारलाई उसले बचतका धेरै माध्यमहरू फाइनेन्सियल इन्स्टिट्युसन छन् होइन, अनि त्यसपछि यो लाइफ इन्सुरेन्सहरू छन्, सहकारीहरू छन्, ती क्षेत्रहरूमा गएर मैले चाहिँ बचतको सिर्जना गर्छु भन्ने कुरा हुनु पऱ्यो। त्यसपछि बचतको परिचालनको कुरा आउँछ, बचत आफूले सोचे जति बचत हुन केही समय लाग्ला, त्यो समयपछि उसले के गर्नु पऱ्यो भने आफ्नो बचतलाई मैले कसरी इन्हान्स गर्छु, गर्न सक्छु, अब त्यसलाई ट्रान्सफर कसरी गर्छु, मसँग भएको बचत मैले वृद्धि कसरी गर्ने, त्यसलाई ट्रान्सफर कसरी गर्ने भन्ने कुरा सोच्नु पऱ्यो र त्यो ती कुराहरूलाई उसले चाहिँ प्लानिङका साथ, योजनाका साथ अगाडि गयो भने, अगाडि बढ्यो भने उसले चाहिँ आर्थिक उपलब्धि हासिल गर्न सक्ने सम्भावना बढ्छ।
आज हामीले पैसाको व्यवस्थापन कसरी गर्न सक्छौँ र पैसाको व्यवस्थापनले परिवारलाई सुखी राख्न र सुन्दर बनाउन कति भूमिका खेल्छ भन्ने विषयमा रहेर कुराकानी गर्यौँ। यो कुराकानीमा हामीलाई सहयोग गरिदिनु भयो सुर्खेत क्याम्पस शिक्षाका अर्थशास्त्रका उपप्राध्यापक प्रेमबहादुर थापाले र उहाँसँग कुराकानी गर्दै हुनुहुन्थ्यो हाम्रा साथी केशव ढकाल। उहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद, होइन मधुबन?
पक्कै पनि। अब यो सँगै आजको लागि कार्यक्रमको समय सकिने लागेको छ, अर्को हप्ता हुने नै छ
यो कार्यक्रम आउने समय चाहिँ नबिर्सनु होला है। हामीले यो कार्यक्रम हरेक हप्ताको बिहिबार बिहान 7:30 बजेदेखि आधा घन्टा र यसको पुनः प्रसारण शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म रेडियो भेरीबाट तपाईँले सुन्न सक्नुहुन्छ। अब यति भन्दै आजको कार्यक्रमबाट भने हामी बिदा माग्ने बेला हुन लाग्यो, होइन मधुबन?
पक्कै पनि। तपाईँ हामीलाई यो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ, होइन? त्यसै गरी तपाईँले कार्यक्रम सुन्नुभयो र तपाईँलाई राम्रो लाग्यो भने अरू कसैलाई पनि सुन्नका लागि सल्लाह पनि दिन सक्नुहुन्छ र तपाईँसँगै पनि यस्तै अनुभवहरू केही छन् भने हामीसँग जोडिन पनि सक्नुहुन्छ। त्यसका लागि तपाईँले हामीलाई हाम्रो रेडियो भेरीको कार्यालयमा सम्पर्क गर्नुहोला। त्यसै गरी बाहिर हुनुहुन्छ, नेपालभन्दा बाहिर हुनुहुन्छ भने तपाईँले हामीलाई इमेलबाट पनि सम्पर्क गर्न सक्नुहुन्छ। radiobheri@gmail.com तपाईँ जोडिनुभयो भने हामीसँग कुराकानी हुनेछ। फेसबुकमा पनि तपाईँ जोडिनु सक्नुहुन्छ। भन्दै
कार्यक्रमबाट आजका लागि म दिपा
अनि म मधुबन पनि बिदा हुन्छु।
नमस्ते।